39 से, वल्लज़ीन कफ़रू आमालहुम कसराब, इसके बरक्स जिन्होंने कुफ़र किया इनके अमाल की मिसाल ऐसी है जैसे कि दश्ते बेआब में कोई ऐसी जगह जहाँ पानी ना हो, प्यासा इसको पानी समझे हुए था मगर जब वो वहाँ पहुँचा तो कुछ ना पाया, बल्कि वहाँ इसने अल्लाह को मौजूद पाया जिसने इनका पूरा पूरा हिसाब चुका दिया और अल्लाह को हिसाब चुकाते हुए देर नहीं लगती। पीछे नूरों नूर की बात थी, रोशनियों की बात थी, यहाँ अंधेरों की बात है। हकीकत है कि ईमान रोशनी है और कुफर जुल्म है, अंधेरा है। और जिन्होंने दुनिया में अल्लाह की रहनुमाई को हासिल ना किया, अल्लाह के कुरान का नूर अपनी ज़िंदगियों में लाया ना, उनको फिर क़यामत के दिन मौत से लेकर कब्र की तन्हाइयाँ, अंधेरे, हशर की तन्हाइयाँ और अंधेरे, और इसी तरह पुल सरात के अंधेरों के बाद दायमी तौर पर जहन्नुम के अंधेरों में जाना पड़ेगा। हदीस में आता है कि फरिश्ते ने जब जहन्नुम को जलाया तो वो बिल्कुल सुर्ख हो गई, कहा भी और जलाओ, फिर जलाई तो फिर वो बिल्कुल सफ़ेद हो गई कि उसमें धुआं भर गया, कहा भी और जलाओ। 3000 साल तक जहन्नुम जब जलती गई तो फरिश्तों ने आकर कहा कि अल्लाह ताला अब तो वो इतनी स्याह हो चुकी है कि उसमें हाथ को हाथ सुझाई नहीं देता, तो अल्लाह ताला ने फरमाया कि अब ठीक है उन लोगों के लिए जिन्होंने नाफरमानियाँ की। तो याद रखिए ये दुनिया की रोशन ख्यालियाँ क्या फ़ायदा देंगी अगर क़्यामत के दिन और उसके बाद की ज़िंदगी अंधेरों में गुजर जाए। मैं और आप अपने दिल में तड़प पैदा करते हुए इन लोगों के लिए दुआ करें जो भी तक भी कुफर और जहालत के अंधेरों से नहीं निकले। अल्लाह ताला हमारे हाथों के ये चिराग छोटे छोटे ही सही लोगों की हिदायत का ज़रिया बना दे कि हम लोगों की ज़िंदगियों के अंधेरे दूर कर सकें। वरना याद रखिए कि ज़िंदगी बहुत मुश्किल हो जाएगी ऐसे लोगों की आगे जाकर। अल्लाह ताला मुझे आपको अपना हिस्सा डालने वाला बना दे। अब एक और मिसाल है, अव का ज़ुलुमात इन फ़ी बहरे लुज, या तो इसकी मिसाल ऐसी है जैसे गहरे समंदर में अंधेरा के ऊपर एक मौज छाई हुई है, इस पर एक और मौज और इसके ऊपर बादल, तारीकी पर तारीकी मुसल्लत है, आदमी अपना हाथ निकाले तो इसे भी न देखने पाए। इमेजिन कीजिए कोई बहुत अंधेरे में बैठा हुआ है, और वमल्लम यजलिल्लाहु लहु नूरन फमालहु मिन नूर, और जिसके लिए अल्लाह ही नूर का इरादा न करे फिर इसके लिए कोई नूर नहीं। दुआ करें अल्लाह हमारे लिए नूर के इरादे कर ले। ये रोशनियों का सफ़र है, ये कुरान हकीकत में अच्छे बुरे का फ़र्क बताता है। आप देखिए अंधेरे में बैठा हुआ शख्स तो हो सकता है कि रस्सी को सांप को रस्सी या रस्सी को सांप समझ ले। इसीलिए अब देखिए जिन लोगों की ज़िंदगी में किताब की रोशनी नहीं होती ना, तो वो नुकसान वाली चीज़ों को अपने लिए बहुत फ़ायदे वाली और फ़ायदे वाली चीज़ों को नुकसान वाली समझे होते हैं। और अल्लाह ताला हमें इसकी तौफीक दे कि हम अपनी ज़िंदगियों में रोशनियों के चिराग जला सकें। नूर की बात थी, अल्लाह की कुदरत की बात थी, तो अब कायनात में उसका फैला हुआ नूर, कहीं वो परिंदों की सूरत में और कहीं कायनात की रोशनियों की सूरत में और कहीं वो हिदायत के नूर की सूरत में। फरमाया अलम तर अन्ना अल्लाह युज़ी सहाबन, और यहाँ से अब टीम वर्क को भी आप देखेंगे क्योंकि सूरत नूर में हम अंधेरों को रोशनियों में बदलने की कोशिश कर रहे हैं, सोसाइटी और माशरे और ख़ानदान और इसी तरह पूरी दुनिया के अंधेरे दूर करने हैं, तो ये एक बंदे के बस की काम नहीं है। नबियों ने भी कहा था कि मन अंसार इल्लाह, अल्लाह के इस रास्ते में मेरा कौन मददगार है। आज भी ये काम किसी एक अकेले इंसान से नहीं होगा, इसके लिए हाथों में हाथ डाल के टीम बन के काम करने की ज़रूरत है। कैसे, जैसे बादल, टीम वर्क का नतीजा है। इसको इंजॉय कीजिएगा और इधर एक्टिविटी भी लिखें कि आज के बाद जब भी तो मौका मिल सके तो बादलों के उड़ते हुए जो गुच्छे होते हैं उनको देखा करें, कैसे अलग अलग होते हैं फिर एक एक करके एक जगह जमा होते हैं और जब सारे इकट्ठे होते हैं तो एकदम बरसना शुरू करते हैं। यही इंसानियत को सबक सिखाया गया कि दुनिया में मुख्तलिफ़ किस्म के लोग हैं, किसी को अल्लाह ने कोई स्किल सेट दिया, किसी का कोई माइंड सेट है, सब अपनी अपनी स्किल्स को एक बर्तन में डालते जाओ और जब सब अपना हिस्सा डालेंगे तो एक मशीनरी की तरह दीन का काम भी भरपूर तरीके से होगा। याद रखिए हमारे दीन में इंडिविजुअलिज्म की कोई गुंजाइश ही नहीं है। आपने याद होगा वो हदीस सुनी होगी कि हज़रत नबी सल्लम के पास एक बार जिब्राइल आए और उन्होंने कहा कि एक बस्ती है जहाँ पर बहुत गुनाह हो रहे हैं, तो अल्लाह ताला ने कहा कि इस पे अज़ाब डाल दो, तो लोगों ने कहा कि वहाँ एक शख्स है जो बड़ी इबादत करता रहता है तो उसको तो बचा लें, कहा नहीं उसको भी डालो, क्यों, क्योंकि उसने अपने आप को इबादत में मसरूफ़ रखा लेकिन माशरे में दूसरों को नहीं डाला। तो याद रखिए आज हमारे इस दीन का ये बहुत बड़ा अलमिया है कि हम टीम वर्क की अहमियत नहीं जानते। देखते हैं इस बादलों की फॉर्मेशन में क्या हमारे लिए सबक है। क्या तुम देखते नहीं हो कि अल्लाह की तस्वीर कर रही है, अल्लाह की तस्बीह कर रहे हैं वो सब जो आसमानों और ज़मीन में हैं और वो परिंदे जो पर उठाए उड़ रहे हैं। हर एक अपनी अपनी नमाज और तस्बीह का तरीका जानता है। अलम तरन अल्लाह युसब्बिहु लहु मन फिस्समावाति वल अर्दि वत्तैरु साफ़ात, जिसे अल्लाह नूर ना बख्शे इसके लिए फिर कोई नूर नहीं, کیا آپ نہیں دیکھتے کہ اللہ کی تسبیح بیان کرتے ہیں وہ جو سب آسمانوں اور زمین میں ہیں، اور وہ پرندے جو پر پھیلائے اڑ رہے ہیں؟ ہر ایک اپنی نماز اور تسبیح کا طریقہ جانتا ہے۔ یہ کون سی تسبیح ہے؟ کبھی باطلوں کو آپ نے تسبیح پہ دانوں پہ کچھ پڑھتے دیکھا؟ نہیں، جو کام جس کو دیا جائے وہ کام کرنا اس کی تسبیح ہے۔ یہ بہت بڑا سبق ہے اس میں کہ میری آپ کی ذمہ داریاں جو اللہ نے مجھے آپ کو سونپ دی ہیں یہ ہماری تسبیح ہے، اور اگر ہم یہ کام کرتے ہوئے اپنی زبانوں سے اللہ کا ذکر کریں تو یہ تو ہے نورون علی نور، اور یہ سب جو کچھ کرتے ہیں اللہ اس سے باخبر رہتا ہے۔ آسمان اور زمین کی بادشاہی اللہ کے لیے ہے، اور سب کو اسی کی طرف پلٹنا ہے۔ کیا تم دیکھتے نہیں ہو؟ بار بار غور و فکر کی دعوت، دیکھو، غور کرو، لک ایٹ دا اسکائی، لک ایٹ دا مون، لک ایٹ دا ہیونس، تو آپ کو مجھے بھی عبرت کی نگاہ سے کائنات کو دیکھنا ہے۔ کیا دیکھیں گے اس وقت کہ اللہ بادل کو آہستہ آہستہ چلاتا ہے، پھر ان کے ٹکڑوں کو باہم جوڑتا ہے، پھر اسے سمیٹ کر ایک کثیف ابر بنا دیتا ہے، یعنی ایک انسان گھاٹ گھاٹ کا پانی پیتا ہے۔ ادھر سے علم لیا، ادھر سے سیکھا، ادھر سے تعلیم لی، ادھر سے تربیت ہوئی، ادھر سے تزکیہ ہوا، اور اس طرح چھوٹی چھوٹی کوششیں ایک بھاری بادل کی صورت میں بنتی ہیں۔ پھر تم دیکھتے ہو کہ اس کے خول میں سے بارش کے قطرے ٹپکنے لگتے ہیں۔ جب اندر ایمان آتا ہے نا پھر ٹکتا نہیں ہے، اور جب اندر اسلام آتا ہے نا تو ٹکتا نہیں ہے، اندر علم آتا ہے نا تو یہ نہیں ہو سکتا کہ آپ خاموش گونگے بنے رہیں، آپ ضرور دوسروں کو سکھائیں گے۔ دعا کریں کہ ہمارے اندر اتنا ایمان کا نور بھر جائے اور اتنا علم آ جائے کہ بارش کے قطروں کی طرح ٹپک ٹپک پڑے، پھر کہنا نہیں پڑتا کہ آپ کچھ کہیے، آپ بھی کچھ بولیے، آپ بھی کچھ سنائیے، آپ بھی تو آئیے، پلیز آپ بھی تو دین کے لیے کچھ کریں۔ نہیں، یہ سب کچھ کہنے والوں سے کہہ کے بھی ہم وہ کام نہیں لے سکتے جو آپ کے ساتھ آتے۔ اس کو ہائی لائٹ کر لیجئے، سیلف موٹیویٹڈ لوگ ہی دین کے کام کرتے ہیں۔ یہ ادھر سبق مل رہا ہے کہ بادلوں کو حکم نہیں دینا پڑتا اب ٹپکو، نہیں، جب اندر جو اتنا پانی آ گیا تو اب خود بخود ٹپک ٹپک کے پڑے گا، اور وہ آسمان سے ان پہاڑوں کی بدولت جو اس میں بلند ہے اولے برساتا ہے، پھر جسے چاہتا ہے ان کا نقصان پہنچاتا ہے اور جسے چاہتا ہے ان سے بچا لیتا ہے۔ یہ علم کی آفتیں ہیں، وہی بادل، وہی بجلیاں جو دوسروں کو نفع دیتی ہیں وہ کچھ لوگوں کو نقصان کا ذریعہ بن جاتی ہیں۔ تو دعا کیجیے اللہ ہمیں علم نافع دے۔ دعا بھی سکھائی اللہ کے نبی نے، اللہم انی اسألک علما نافعا وعملا متقبلا، کہ اللہ ہمیں نفع والا علم دے، ایسا نہ ہو کہ آج ہم علم کے نام پہ لوگوں کو نقصان دینے والے بن جائیں۔ کہ اس کی بجلی کی چمک نگاہوں کو خیرہ کیے دیتی ہے، رات اور دن کا الٹ پھر وہی کرتا ہے، اور اس میں ایک سبق ہے آنکھوں والوں کے لیے۔ اے اللہ ہمیں وہ آنکھیں دے کے جو واقعی تیری کائنات کو غور و فکر سے دیکھ سکیں۔ اور اللہ نے ہر جاندار ایک طرح کے پانی سے پیدا کیا، کوئی پیٹ کے بل چل رہا ہے، کون؟ ریپٹائلز، سانپ، بچھو، تو کوئی دو ٹانگوں پہ چلتا ہے، کون ہے؟ مرغی اور کبوتر، اور کوئی چار ٹانگوں پر، وہ کون ہے؟ کیٹلز۔ مزے کی بات دیکھیے کہ انسان کی زندگی میں یہ چاروں مرحلے آتے ہیں، بچہ پہلے پیٹ پہ رینگتا ہے، پھر ریکرال کرتا ہے، پھر آخر میں دو ٹانگوں پہ آتا ہے۔ تو اللہ نے ایک انسان کی چال کے اندر ساروں کی بات رکھ دی، فرمایا وہ ہر چیز پر قادر ہے۔ ہم نے صاف صاف حقیقت بتانے والی آیات نازل کر دی، اگر آگے صراط مستقیم کی طرف ہدایت ہی جسے چاہتا ہے اللہ دیتا ہے۔ سچ بتائیے کہ سورۃ نور پڑھ کے دل دماغ کے جو ابہام تھے، جو شک تھے، وہ دور ہوئے؟ ڈاؤٹس، کویسچنز، یہ ٹھیک ہے، یہ کریں، یہ نہیں، یہ اس کے بغیر گزارا۔ میں سوچتی ہوں اگر انسان بالکل روم ٹمپریچر پہ خود کو لائے، بغیر ایموشنز کے آئے، بغیر غصے کے، بغیر ریزنٹمنٹ کے، بغیر اس بات کے کہ میرے اس عمل کا رسپانس کیا آئے گا، سوسائٹی مجھے کیا رنگ دے گی، تو آپ دیکھیں گے کہ سورت نور کا ایک ایک حکم میرے آپ کے لیے ٹارچ ہے، روشنی کے کرن ہے، جس کو میری آپ کی زندگی میں ڈالنے سے ہم ہمیشہ روشنیوں کی طرف آنے والے بن جائیں گے۔ وَيَقُولُونَ آمَنَّا بِاللَّهِ وَبِالرَّسُولِ، اصل بات اب یہ ہے، حکم سن لی ہے، پتہ چل گیا ہے، ذہن کھل گئے ہیں، اب مزید ڈاؤٹس میں نہیں آؤ بلکہ توفیق مانگو۔ کس بات کی؟ اطیع اللہ اور اطیع رسول کی۔ اب آپ دیکھیں گے سورت کے اینڈ تک آپ کو اطیع اللہ اور اطیع رسول کا میسج ملتا جائے گا۔ یہ لوگ کہتے ہیں کہ ہم ایمان لائے اللہ رسول پر اور ہم نے اطاعت قبول کی، مگر اس کے بعد ایک گروہ اطاعت سے منہ موڑ جاتا ہے۔ دعا کرے رمضان کے بعد ہم نہ منہ موڑ جائیں، آج جتنی نیتیں کر رہے ہیں اللہ اور اس کے رسول کی باتوں کو ماننے کی، وہ ساری پیچھے ہو جائیں۔ اگر ایسا ہوا تو کیا ہوگا؟ ایسے لوگ ہرگز مومن نہیں۔ جب ان کو بلایا جاتا ہے اللہ اور اس کے رسول کی طرف تاکہ الرسول ان کے آپس کے مقدمے کا فیصلہ کرے، تو ان میں سے ایک فریق کترا جاتا ہے۔ اللہ ہمیں کترانے والوں میں نہ بنائے۔ دل کی آنکھیں کھول کر سنیے اس آیت کو اور اس پوری صورت کو، آپ کو ایک ایک سوال کا جواب ملے گا جو آج ذہنوں میں ابھرتا ہے مسلمانوں کو دیکھ کر۔ البتہ اگر حق ان کی موافقت میں ہو تو رسول کے پاس بڑے اطاعت کیش بند کر آ جاتے ہیں، یعنی جب دین پہ عمل کرنے سے فائدہ ہو تو آ جاتے ہیں۔ افی قلوب مردن، اب تین باتیں اس کو بڑے غور سے سنیے گا۔ آج کے مسلمانوں کو جو غیروں کی باتیں سن سن کر اسلام پہ ڈاؤٹس ہیں نا، اس کا جواب ہے اس میں۔ तीन में से कोई एक रीज़न है। क्यों तुम्हें इस्लाम बुरा लगता है? तुम क्यों इस्लाम को सौतेले बच्चे की तरह देखते हो? तुम इस्लाम को क्यों एक मुजरिम की तरह पहले खड़ा करते हो कटहरे में, फिर उसके ऊपर तीर और तानों की बौछार करते हो? क्या हो गया है? एक वजह तो या ये है कि या क्या इनके दिलों को मुनाफ़त का रोग लगा हुआ है, यानी मुनाफिक को इस्लाम समझ नहीं आता बाकियों को आता है, या फिर ये शक में पड़े हुए हैं। शक क्या कि पता नहीं ये सही है कि नहीं। पहले दिन ही कह दिया था ज़ालिकल किताब ला रईब फ़ीह, तो शक को निकाल कर ये किताब सुने तो फ़ायदा होता है। या फिर इनको ये खौफ है कि अल्लाह और इसका रसूल इन पर जुल्म करेगा। क्या आप और मैं ये सोचते हैं अल्लाह और उसका रसूल हमें बेवकूफ़ बनाना चाहता है, हमें मीडियोकर दिखाना चाहता है, हमें पेंडू औरत बना के दिखाना चाहता है, हमें मासी का लुक देना चाहता है? क्या हम ये सोचते हैं अल्लाह और उसका रसूल हमारा गेटअप ख़राब करके हमारे साथ कोई बदला लेना चाहता है? ठीक है, ये सिर्फ यहाँ से माइंडसेट चलता है। दुनिया की अगर आप मेंटेलिटी देखें, हर मुल्क की खूबसूरती का मेयार फ़र्क है। जैसे हमारे यहाँ कहते हैं ना, पतली कमर और पतला नाक और गोरा रंग। आप थोड़ा सा जाके अफ्रीका की तरफ जाइए, मोटी औरत, मोटे नैन नक्श, मोटे होंठ खूबसूरत लगते हैं। किसने बनाया? जो बात सुनी वही लगी। तो जब मैं और आप मॉडर्नाइजेशन का एक अजीब सा स्टाइल अपने जहन में रख लेते हैं कि बिल्कुल मादर पिदर आज़ाद और बिल्कुल कंधे उचकाती और कंधों के शोल्डर्स को ऊपर बालों को उचकाती चिंगम चबाती औरत मॉडर्न है, आपको वो मॉडर्न लगेगी। और आप एक हया में लिपटी लिपटाई सिमटी समटाई प्यारी सी बच्ची जिसकी आंखें भी झुकी भी जिसकी आंख ही नहीं ऊपर उठती, आप उसको हुसन का मेयार बनाए, आप कहेंगे शी इज़ द अल्ट्रा मॉड। सिर्फ यहाँ की बात है। इसीलिए अल्लाह ताला कह रहे हैं, क्या तुम्हें लगता है कि अल्लाह और के रसूल तुम्हारे हैं ही दुश्मन? कभी को माँ अपने बच्चे से दुश्मनी करती है, कहती है छोटे से बच्चे को 10 किलो का वजन उठाओ, तो अल्लाह और उसका रसूल आपको मुझे मेरे गेटअप को ख़राब नहीं कर। सिर्फ इस वक्त जो आपका मेरा जिहाद है, इंशाल्लाह अगली सूरत में बात होगी उस पर, वो क्या है कि लोगों की का माइंड सेट चेंज कर दें, चॉइस चेंज हो जाए। कितनी जल्दी आप देखिए, फैशन में इतनी ताकत है कि औरतों के टखने खुलवा दिए। क्या दीन में इतनी ताकत नहीं है कि मर्दों के टखने खुलवा दे? क्यों दाढ़ टखनों से ऊंची शलवार वाला बंदा मौलवी और पेंडू ही कहलाता है? आप देखिए कि आज लोग कपड़े फाड़ के निकलते हैं, आप जानते हैं, नए कपड़े नई पैंटें फटी भी लोग पहन के आते हैं। फैशन में इतनी ताकत है। तो अगर आपको अल्लाह का दीन कहता है कि आप थोड़े से पैबंद भी लगा लें और कभी धजियाँ वाले कपड़े पहनने लग जाएं, तो हम कहते हैं हाय लोग क्या कहेंगे, फटा हुआ कपड़ा पहन के और उस पर इतना बड़ा निशान लगा के मैं और आप आ सकते हैं सामने? हम कहेंगे लोग बातें करेंगे। तो फैशन के नाम पर देखिए, पैच वर्क, इतनी बड़ी बड़ी बेडशीट्स होती हैं लोग पहनते हैं। ये सिर्फ मेरे आपके माइंडसेट की बात है। तो आइए दुआ करते हैं कि अल्लाह मेरी चॉइस बदल दे, मेरा सोच बदल जाए, मैं तेरे और तेरे रसूल के हुक्मों को दिल की खुशी से कबूल कर लूँ। असल बात यह कि जालिम तो ये लोग खुद हैं, ईमान लाने वालों का काम तो ये अब आप जैसे प्यारे लोगों की बात है। पीछे तो वो थे ना जो मुनाफिक थे, अब वो लोग हैं जो कुरान सुनकर किस तरह से अपने आप को तैयार करते हैं अल्लाह के हुक्मों के मानने के लिए। क्या काम है इनका कि जब वो अल्लाह और उसके रसूल की तरफ बुलाए जाएं ताकि रसूल इनके मुकदमे का फ़ैसला करे, तो वो कहें कि हमने सुना और इताअत की। जवाब लीजिए अपने अंदर से और दुआ कर लीजिए कि अल्लाह मुझे ऐसे ही गिरोह में डाल दे। अभी भी दिल ना खुले तो अल्लाह ताला कहते हैं तुम्हें पता है वो उलाइका हुमुल मुफ्लिहून, यही लोग हैं फलाह पाने वाले। कामयाबी चाहते हो, दुनिया के सक्सेसफुल पर्सन बनना चाहते हो, तो कुरान इस्लाम दीन कभी किसी कामयाबी के रास्ते में रुकावट नहीं बना। आज भी कामयाब औरतें जो हैं वो नहीं हैं कि जो अपने जिस्म की नुमाइश करती फिरें। आज भी कामयाब वो हैं कि जिनकी दिलों से लोग इज्जत करें, जिनसे प्यार करें, जिनसे मोहब्बत करें। फरमाया जो अल्लाह और उसके रसूल की फरमा बरदारी करें और अल्लाह से डरें और इसकी नाफरमानी से बचें। अल्लाह मुझे आप को इस तरह का बना दे। तड़पें, मैं तो कहती हूँ सिर्फ इस रमज़ान में, तो हर रमज़ान को अपने लिए करेक्टर बिल्डिंग का रमज़ान बनाती हूँ। हर दिन दुआओं में पहली दुआ इफ्तारी की, सहरी की, जिस वक्त फ़ील हो रहा है ना कि अल्लाह सुनने वाला है, तो उस वक्त ये होता है कि अल्लाह मेरे किरदार को अच्छा कर दे, अल्लाह मेरा अखलाक अच्छा कर दे, अल्लाह मेरी मेरी शख्सियत को ठीक कर दे, मेरी कमियां बेशियां दूर कर दे। क्यों? इसके बगैर दीन का भी मज़ा नहीं है। आज दीन तो बहुत है, बस आप देखिए आपको बड़ी खुशबू आ रही है, पिज़्ज़ा बन रहा है, अंदर चीज़ की खुशबू है, अंदर कैप्सिकम की खुशबू है, मज़ा आ गया आपको। और कोई आपके सामने लाए तो डस्ट पैन में पेश करे जिसमें कचरा और ट्रैश, वो सुपर बोलते हैं सब पर जमा करते हैं, आप उसमें लाकर आपको कोई पिज़्ज़ा पेश करें, आप खाएंगे? आज यही मसला है। दीन खूबसूरत है, पेश करने वालों का किरदार ठीक नहीं है, अखलाक ठीक नहीं है। तो दुआ करते हैं अल्लाह हमारी करेक्टर बिल्डिंग कर दे और अल्लाह इस वक्त तो हमारी सुन ही ले, क्योंकि हम रोज़े से भी, हम तेरे कुरान को भी पढ़ें, हम पूरी कोशिश भी कर रहे हैं इसको फोकस करने की। हम में से हर एक के अखलाक की, किरदार की बुराइयाँ सब दूर कर दे, हमारा ज़्यादा बोलना ख़त्म कर दे, हमारी गीपतें ख़त्म कर दे, बदगुमानियाँ ख़त्म कर दे, हमारे दिलों में जो दूसरों के लिए कीने और बुग़्ज़ आ जाते हैं, हमारे दिल खट्टे होते हैं, अल्लाह ये सब दूर करके ہمیں ایسا بنا دے جیسا تو چاہتا ہے، اپنے ہم کو ایسا پیش کریں کہ جیسے ٹیلر میڈ انسان ہوتا ہے کہ جس کو دیکھ کر واقعی اللہ اور اس کا رسول خوش ہو جائے۔ وَاقْسَمُوا بِاللَّهِ جَهْدَ اَيْمَانِهِمْ، یہ منافق اللہ کے نام سے کڑی کڑی قسمیں کھا کر کہتے ہیں کہ آپ حکم دیں تو ہم گھروں سے نکل کھڑے ہوں، ان سے کہو قسمیں نہ کھاؤ، تمہاری اطاعت کا حال معلوم ہے۔ اس کو اردو میں کہتے ہیں نا کہ یہ گفتار کے غازی کردار کے غازی بن نہ سکے، وہ شعر بھی ہے نا کہ میں اپنا پرانا پاپی برسوں میں نمازی بن نہ سکا۔ بہت سارے لوگ باتیں بڑی کرتے ہیں، موقع آ گیا یہ کریں گے، وقت پڑے گا یہ، اللہ کہہ رہے اب زیادہ دعووں کا وقت نہیں رہا، اب تو کر کے دکھانے کا وقت ہے، اب کر کے دکھاؤ کہ تم کرو گے کیا، تمہارے کرتوتوں سے اللہ بے خبر نہیں، کہو اللہ کے متی بنو اور رسول کے تابع فرمان بن کر رہو۔ لیکن اگر تم منہ پھیرتے ہو تو خوب سمجھ لو کہ رسول پر اس فرض کا بار رکھا گیا، اس کا ذمہ دار وہ ہے، اور جس پر تم پر جس فرض کا بار ڈالا گیا اس کے ذمہ دار تم ہو۔ بس میں اور آپ وہ کام نہ کریں جو ہمارے ذمہ نہیں ہے، وہ کر لیں جو ہمارے ذمہ ہے۔ اس کی اطاعت کرو گے تو خود کی ہدایت پاؤ گے، ورنہ رسول کی ذمہ داری سے زیادہ کچھ نہیں کہ وہ صاف صاف حکم پہنچا دے۔ اللہ نے وعدہ کہ یہ وعدہ اگر آج امت مسلمہ کے ساتھ اللہ کا پورا ہو جائے تو پھر دیکھیے پوری دنیا کے ورلڈ لیڈر میں آپ ہم مسلم ہوں گے، اور یہ وعدہ پورا ہوا اللہ کا 1000 برس تک۔ کب کیسے آئیے سنیے۔ اللہ تعالیٰ نے وعدہ فرمایا تم میں سے ان لوگوں کے ساتھ جو ایمان لائیں اور نیک عمل کریں کہ وہ ان کو اسی طرح زمین میں خلیفہ بنائے گا جس طرح ان سے پہلے گزرے ہوئے لوگوں کو بنا چکا، ان کے لیے ان کے اس دین کو مضبوط بنیادوں پہ قائم کرے گا جسے اللہ تعالیٰ نے ان کے حق میں پسند کیا، اور ان کی موجودہ حالت خوف کو امن میں بدل دے گا، بس وہ میری بندگی کریں اور میرے ساتھ کسی کو شریک نہ ٹھہرائیں، اس کے بعد جو کوئی کفر کرے تو ایسے ہی لوگ فاسق ہیں۔ بات واضح، اللہ کا وعدہ ہے لیکن مشروط۔ پورے قرآن میں اللہ کے 4 وعدے ہیں جس میں سے یہ اب چوتھا وعدہ ہے، 3 پیچھے پڑ چکے ہم لوگ۔ تم اچھے کام کرو، میں پوری دنیا میں تمہیں حکومت دوں گا، اور کیا کرو، واقیم الصلاۃ واتو الزکا، نماز قائم کرو، زکاۃ دو، رسول کی اطاعت کرو، امید ہے کہ تم پر رحم کیا جائے گا۔ جو لوگ کفر کر رہے ہیں ان کے متعلق اس غلط فہمی میں نہ رہو کہ وہ زمین میں اللہ کو عاجز کر دیں گے، ان کا ٹھکانہ دوزخ ہے اور وہ بڑا ہی برا ٹھکانہ ہے۔ امتوں کے عروج کی کہانی ہے اس میں، اللہ کرے آپ کا دل دماغ اس کے اندر ہو، مت ادھر دیکھیں نہ ادھر سوچیں، نہ آنکھوں سے دیکھیں نہ کان بھی، آپ کے ہر اس کی آنکھیں ہوتی ہیں، آپ کو ہوتا ہے ہمارا ہر اس جو ہے ہمارے سننے میں اور ہمارے سمجھنے میں مددگار ہوتا ہے۔ اللہ تعالیٰ کہتے ہیں کہ تم مسلمانوں چاہتے ہو کہ آگے بڑھو تو یہ نظام بناؤ، کسی ادارے میں، کسی جماعت میں، کسی گروہ میں، حتیٰ کہ میری آپ کی ذاتی زندگی میں، نجی زندگی، پرسنل لائف، آپ کی میرٹ لائف، آپ کی ایز اے مدر لائف میں، یہی اصول ہے اللہ کا۔ اب اس کو بعد میں جا کے دیکھیے گا تو آپ کو اس میں اپنے لیے بہت گائیڈ لائن ملے گی، اور چیک کر لیں میری کیا چیز کمزور ہے، نمازیں ٹھیک ہیں، وقت پہ خوشی ہوئے، اللہ کا شکر ہے مدد آئے گی، زکوٰۃ دی اس سال کی، پچھلی تو نہیں سر پہ پڑی ہوئی، اچھا ابھی سوچ رہی ہوں بعد میں دوں گی، اچھا ماسیوں کو زکوٰۃ دے دوں گی تاکہ خوب کام کرتی رہیں اور احسان بھی میرا ان کے اوپر چڑھتا رہے کہ بھائی بہت باجی اچھی ہیں، تنخواہ جو بھی دیں اوپر سے بڑھا دیتی ہیں، پتہ چلا باجی نے اپنی زکوٰۃ سارے سال میں توڑ توڑ کے ان کو کھلا دی، یہ جائز نہیں ہے، یہ طریقہ نہیں ہوتا کہ جس سے بدلے میں آپ کچھ اور لیں۔ تو کیا کرنا ہے، اپنا محاسبہ، صرف اپنا محاسبہ، سنے سنائے دین سے نکل کر اپنے آپ کو اللہ کے اس دین پہ لے آئیں ہم سب، جو بڑا کلیئر کٹ ہے۔ اس کے بعد اب دوبارہ موضوع پلٹتا ہے انہی چیزوں کی طرف جو پیچھے سے سدے ذرائع زنا کے لیے ہم دیکھ رہے تھے کہ زنا کو روکنے کی اور معاشرے میں سے بے حیائی کو روکنے کی چیزیں، اس میں سے اب ایک اور چیز، یہ کیا ہے، گھر کے اندر یعنی ان سائڈ دا ہوم، بچے ماں باپ کے کمروں میں کب جائیں کب نہ جائیں، ملازم کب جائیں، تھوڑا سا اس کو پڑھتے ہیں۔ یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان لائے ہو، لازم ہے کہ تمہارے مملوک اور تمہارے وہ بچے جو ابھی عقل کی حد کو نہیں پہنچے ہیں 3 اوقات میں اجازت لے کر تمہارے پاس آئیں، کون سے، صبح کی نماز سے پہلے، وحین تدعون ثیابکم من الظہیرہ، اور دوپہر کو جب کہ تم کپڑے ہلکے کر لیتے ہو، اور عشاء کی نماز کے بعد، کیوں، ثلاث عورات لکم، یہاں سے آپ کو لفظ عورت کا معنی بھی دکھے گا، ذرا ترجمے پہ دیکھیے گا، یہ 3 وقت تمہارے لیے پردے کے ہیں، عورت کا تو مطلب ہی پردہ ہے۔ اردو میں عورت کو کیا کہتے ہیں، بڑی مشکل اردو ہے، پہلے دور میں پارٹیشن کے اوپر ایک لفظ لکھا ہوتا تھا، مستورات، مستورتن کی جمع، سین تارا ستارا چھپانا، تو عورت کو عورت کہہ لیں یا مستورا کہہ لیں، اس کا معنی چھپی ہوئی چیز تھی۔ یہ تو ہم نے جب سے اس کو وہ مین کہا نا، وہ مین نہیں ہے، یہ وہ مین ہے، مرد کو تباہ کرنے والی، آپ جا کے دیکھ لیجئے انگلش میں اس لفظ کا ترجمہ، عورت مرد کو تباہ کرنے والی چیز، یہ کرسچینٹی نے نام دیا، कि हव्वा की वजह से आदम ने फल चखा था, ये वो मैंने, इसने इस ये औरत ही है जो मर्दों को बर्बाद करती है, तब से औरत ना औरत रही ना मस्तूरा रही। अल्लाह ताला कहते हैं ये तीन पर्दे के वक्त हैं, इनके बाद वो बिला इजाज़त आए तो तुम पर ना कोई गुनाह है ना कोई उन पर, तुम्हें एक दूसरे के पास बार बार आना ही होता है, और अल्लाह ताला तुम्हारे लिए अपने इरशादात को वाज़े करके बयान कर रहा है, क्योंकि वो अल्लाहु अलीम उन हकीम, और वो अलीम और हकीम है। और जब तुम्हारे बच्चे अक़ल की हद को पहुँच जाए तो चाहिए कि इसी तरह इजाज़त लेकर आएँ जिस तरह के पहले दूसरे बच्चे ये बड़े लोग लेकर आते थे, जिस तरह के इनके बड़े इजाज़त लेते हैं, इसी तरह अल्लाह अपनी आयात तुम्हारे सामने खोलता है, और वो अलीम और हकीम भी है। अब इस मसले को थोड़ा सा समझिए, पेरेंट्स किड्स का रिलेशन और उसकी बाउंड्रीज। देखिए इस्लाम क्या चाहता है कि बच्चे अपने माँ बाप की इज़्ज़त करें, और इज़्ज़त करनी होती है ना जिसकी, उसके लिए एक जुमला इंग्लिश का नोट कर लीजिए, डिस्टेंस प्लेस। जिस बंदे को आप हदों से पार कर देंगे ना, वो खुश तो आपसे बड़ा रहेगा, बेतकल्फ़ी भी बहुत होगी, मज़ा भी बहुत आएगा, वो आपको पोलाइट भी बहुत लगेगा, वो नरम भी बहुत लगेगा, लेकिन इज़्ज़त ख़त्म हो जाएगी। हर इंसान की ज़िंदगी में कुछ पर्सनल मैटर्स होते हैं, कभी वो अच्छे हाल में होता है, कभी बुरे में होता है। ख़ास तौर पे आप देखिए शौहर बीवी है, उनकी ज़िंदगी में कई ऐसे मरहले आ सकते हैं, वो नहीं पसंद करते कि कोई दूसरा उनके पास आए। अब घर के छोटे बच्चे, बिल्कुल छोटे बेबी से लेकर बड़े बच्चे, उनकी लिमिट्स आपने सुन ली, उसके बाद बड़े बच्चों की, फिर उसके बाद मुलाजमों की, तो ये तीन वक्त जिसमें एक इंसान अपने पर्सनल कामों में मसरूफ़ हो सकता है, इन चीज़ों को क्यों रखो ताकि ये डिस्टेंस बाकी रहे। आज पेरेंटिंग के स्टाइल में ये भी बहुत बड़ी कमी है, फ़र्क मिट गया। जो काम माँ बाप को करने थे ना, वो बच्चों को करने पड़ रहे हैं, और जो बच्चे हैं वो माँ बाप बने बैठे हैं। तो ये सब चीज़ें घर से चलती हैं। अब एक बच्चा घर में है, जवान बहन घर में है, 8 साल का हो गया बेटा, आप उनको हुक्म दी, बेटा जी बच्चों की, बेटों की आंखें नीची होती है। जो बच्चा आपका बेटा अपनी बहन की तरफ नज़र नहीं उठाएगा और माँ की तरफ भी नहीं उठाएगा, वल्लाह ही वो बाहर भी नहीं उठाएगा। और मम्मी को बच्चा कह रहे मामा यू आर लुकिंग सो प्रिटी, यू आर सो डैशिंग, योर फिगर इज़ वेरी ब्यूटीफुल, वाई मामा यू आर गेटिंग गो फैट, मामा मोटी क्यों हो रही हैं, मामा पतली क्यों हो गई हैं, मामा आप ऐसी क्यों हो गई, क्या वो बाहर नहीं देखेगा? ये घर जो है ना, ये एक छोटा सा मुआशरा है। वल्लाही मैं कहती हूँ, अगर हम औरतों को सिर्फ घर को सही करना आ जाए ना, तो जब इतने घर ठीक होंगे माशाल्लाह पूरा मुआशरा ठीक होगा। जैसे एक छोटा सा यूनिट है वो सीधा है, दूसरा सीधा है। अब जितने लोग इस वक्त सुन रहे हैं अल्लाह के हुक्म से, इन सब के घरों में ये बेहतरी आ गई तो क्या ये सोसाइटी नहीं बदलेगी? मसला क्या है? बच्चे घर में, मैं जुमला सख्त ना बोल दूँ, अल्लाह मुझे माफ़ करे, लेकिन बाज़ बच्चों को तो लोग इस तरह से अपने घरों में पालते हैं जैसे जानवरों के बच्चे हैं। बड़े का फ़र्क नहीं पता, छोटे का नहीं पता, तू नहीं, नानी का, दादी का, चोटी का, खाला का, पप्पो का, और चीख रहे हैं, और एक घुमान पड़ा। कभी घर में जिनमें 3-4 बच्चे हों, ज़रा उस घर में जाके तो देखें, और लोग क्या कहते हैं, इनको कुछ ना को, इनका कॉन्फिडेंस ख़राब होगा। एक किसी का मैंने किस्सा सुना था बहुत पहले, कहते मैं कहीं गया तो उसका जो मेज़बान का बच्चा था ना, तो वो बड़ी बदतमीजियाँ कर रहा था, कभी कुछ कभी जूते इधर फेंक रहा है। तो मैंने एक दफ़ा प्यार से माँ बाप के सामने कहा, बेटा आप आराम से बैठिए। तो जब मैंने 1 से 2 बार उसके बच्चे को टोका, तो मेज़बान मुझे कहता है, नहीं प्लीज़ माफ़ कीजिए, बच्चों को टोकना नहीं चाहिए, उनका कॉन्फिडेंस लूज़ होता है, इस तरह उनमें जुरत नहीं रहेगी, फिर वो बेचारे दब जाएंगे। कहते लेकिन मुझे तो जो गुस्सा आ रहा था उस पर, उतनी देर में वो मेज़बान किसी काम से बाहर गया, बच्चे ने कोई हरकत की, मैंने उसको यूँ दिखाई, ज़बरदस्त बैठे। उसके बाद क्या हुआ कि बच्चा डर के बैठ गया। थोड़ी देर बाद मेज़बान आया ना, तो वो बैठा तो बच्चे को चुप देखे, कहते देखे ना हमने इसको कुछ नहीं कहा, तो खुद ही चुप होके बैठ गया ना। तो ये सच्ची बात है, बड़ों की बातें बहुत सच्ची थी। एक आंख से घूरें, एक से प्यार करें, एक कदम आगे तो दूसरा पीछे उसका, तो फिर इंशाल्लाह ये तरबियत घरों से निकलेगी। आपके छोटे बच्चों से अभी आप तवक्को करें कि उनकी नज़रें झुकी हुई हों, और उनके बोलने का अंदाज़, उनके चलने का अंदाज़, प्यारे बच्चे, मीठे बच्चे, आगे इंशाल्लाह हम पढ़ेंगे सूरह फुरकान में इबादुर रहमान, तो ये बचपन से चीज़ें शुरू होती हैं, ये बड़े होके नहीं चेंज होंगी। जिनको बचपन में चीखने की आदत पड़ती है वो बाद में पहले माओं पर चीखते हैं फिर बीवियों पर चीखते हैं। जिनको ज़िद्दें करने की आदत है पहले माओं से ज़िद्द करते हैं फिर बीवियों से करते हैं, बहनों से करते हैं, तो ये शुरू से चलता है। इसलिए जब किसी को अपने शौहर में ख़राबी देखे तो कहती हैं अम्मा ने बिगाड़ा हुआ है, तो अपने बच्चे को देख के क्या कहती हैं, नहीं नहीं ये तो मासूम है ना, इसकी तो कोई बात नहीं है। तो बहरहाल ये चूँकि अहम बात थी, इसलिए वक्त की कमी के बावजूद मैंने इतनी बातें की। अब एक और चीज़, ये आप सबके लिए तो नहीं है क्योंकि आप तो सब माशाल्लाह जवान जहान हैं, लेकिन कुछ औरतें जो बूढ़ी होने वाली हों या ख़ुद को बूढ़ा समझे, उनके लिए एक बड़ी प्यारी इसमें गाइडलाइन है, आयत 60, वल कवायदु मिनन निसा अल्लाती ला यरजूना निकाहा। और जो औरतें जवानी से गुजरी बैठी हों, निकाह की उम्मीदवार ना हों, वो अगर अपनी चादरें उतार कर रख दें तो इन पर कोई गुनाह नहीं है, بشرطے کہ زینت کی نمائش کرنے والیاں نہ ہوں، تاہم وہ بھی حیاداری ہی برتیں تو ان کے حق میں اچھا ہے، اور اللہ سب کچھ سنتا اور جانتا ہے۔ اب یہ کن کی بات ہو گئی؟ بوڑھی خواتین۔ دیکھیے اتنی بڑی دلیل ہے یہ آیت عورت کے پردے کی، کہ جس کو اگر کوئی چھوٹی سی عقل والا بھی سمجھے تو سمجھ آ گئی کہ قواعد، وہ عورت وہ وقت جب عورت کے بیٹھنے کا وقت ہے، یہاں سے اٹھ کے بیچاری کو واش روم میں جانا مشکل لگ رہا ہے، گھٹنوں میں درد ہیں، ٹانگوں میں درد ہیں، بستر سے نیچے اترنے میں 5 منٹ لگ جاتے ہیں، کوئی کشش نہیں رہ گئی، شادی کا کوئی جذبہ نہیں ہے اس کے اندر، کوئی اٹریکشن، نہ اس کے دل میں کوئی ارمان ہے، نہ کوئی دوسرا دیکھے تو اس کے دل میں ارمان ہے، ایسی عورت اگر وہ موٹے کپڑے یدان سیاب ہننا، کون سے کپڑے اتارے گی؟ پہننے والے تو نہیں اتارے گی، یہاں سیاب اوپر کے کپڑوں کو کہتے ہیں جو باہر کے اوور آل کپڑے ہوتے ہیں، کیونکہ عربی میں کپڑوں کے لیے بہت سے الفاظ ہیں۔ تو اگر موٹی چادر ہے، اب اما جی بیچاری چل رہی ہیں، چلتے ہوئے چادر کا کونا لٹک رہا ہے، بایا پاؤں میں آنے کا ڈر ہے، حجاب منہ میں آ رہا ہے، تو کہا کوئی بات نہیں پھر اتار دیں، نو پرابلم۔ کون اتارے گی؟ جو جوانی میں پہنے گی۔ آپ اتارنے پہ آ گئیں، جو پہنے گی وہ اتارے گی، تو جس نے پہنے ہی نہیں وہ اتارے گی کیوں؟ اور شرط لگا دی، غیر متبرری جات، شرط پھر یہ ہے، پھر باہر نکلتے ہوئے متبرری جانی ہوگی، برج کی آگے آئے گی بات صورت حساب میں، بارہ جا کہتے ہیں نمایاں، ٹو بی پرومیننٹ، پھر وہ اس میں شو آف نہیں ہے۔ اب یہ نہیں ہے کہ گہرے رنگوں کے بجائے آف وائٹ رنگ پہننا شروع ہو گئی ہیں، وہ روبی اور پرل اور ایملٹس کی بجائے وہ صرف زرکون پہننے لگ گئی ہیں، لائٹ لپسٹک ہو گئی ہے، تبت سنو لگائیں یا وہ پاؤنڈس کریم لگائیں، کچھ تو لگاتی ہیں، بالکل منہ دھویا جیسے گھر میں تھی ویسے چل پڑے تو کوئی حرج نہیں، پھر بھی وہیں یستعفف نہ، پھر بھی بچ جائیں۔ عبداللہ بن مسعود نے ایک بوڑھی عورت کو دیکھا موٹے کپڑوں میں، چادروں میں، اور لپٹی لپٹائی، جیسے پہلے دور میں وہ ایک ٹوپی والا برقع سمجھ لیجئے یا کوئی ایسی چیز تھی، تو جا کے کہنے لگے اماں کیا آپ نے قرآن کی آیت نہیں پڑھی کہ بل قواعد من النساء؟ کہنے لگے بیٹا جی کیا آپ نے اگلا حصہ نہیں پڑھا کہ وہیں یستعففن خیر لہن؟ یہاں میں ایک چھوٹی سی بات کہوں گی جس کی بہت ضرورت ہے۔ آپ دیکھیے کہ گھر کی چھوٹی بچیاں، پوتیاں، نواسیاں، جب وہ اپنی دادیوں کو اور اپنی نانیوں کو باحیا کپڑے پہنے ہوئے، ساتر اور اس طرح سے باہر جاتے ہوئے پورے اہتمام سے لباس کا خیال کرتے ہوئے باہر کے کپڑے پہنتے ہوئے دیکھتی ہیں نا، تو ان کے ذہنوں میں تصور آ جاتا ہے دادی بھی پہنتی ہیں، نانی بھی پہنتی ہیں، ماما بھی پہنتی ہیں، تو پھر میں کیوں نہ پہنوں؟ کیونکہ ہو سکتا ہے نانی دادی جوانی میں فل حجاب نقاب کرتی ہوں، لیکن اب وہ بچی نے تو اس کو نہیں دیکھا نا، تو باہر جا کے کیا کہے گی، میں نے تو کبھی ہی نہیں دیکھا اپنی نانی دادی کو۔ تو یہ جو گھر کے بڑے ہوتے ہیں نا، یہ ٹرینڈ سیٹرز ہوتے ہیں، ان کے اندر جو چیز ہے، آپ کو یاد ہوگا پہلے دور میں جب نانیاں دادیاں برقعے پہنتی تھیں ہم خود کھیلتے تھے، وہ آج بھی اگر مجھے اپنا دوپٹہ دیں تو میں آپ کو اوپر کا وہ اوڑھنا بنا کے دکھاؤں کہ پہلے دوپٹے کو آدھا کرتے تھے، پھر یوں کرتے تھے، پھر اس کے دو کونے نکال کے یہاں باندھتے تھے اور اوپر سے نقاب نو تھا، وہ پہلے آنکھوں کے آگے بھی آتا تھا نا، ہم کرتے تھے خود بھی، اپنی نانیوں دادیوں کے دوپٹوں سے کھیلتے تھے، ڈانٹ بھی بڑی پڑتی تھی لیکن کھیلتے تھے۔ آج کی بچیاں جو اپنی دادیوں کو اتنی ماشاء اللہ سیلف کانشیس دیکھیں، وہ پھر کل کیوں کریں؟ سوچنے کی بات ہے۔ تو بہرحال یہ ایک بات، اللہ تعالیٰ کہتے ہیں واللہ سمیع علیم، اللہ تعالیٰ خوب سننے اور جاننے والے ہیں۔ ایک اور چیز، لیس علی الاعمی حرج ولا علی الاعرجی حرج، کوئی حرج نہیں اگر کوئی اندھا یا لنگڑا یا مریض کسی کے گھر سے کھا لے، اور نہ تمہارے اوپر اس میں کوئی حرج ہے کہ اپنے گھروں سے کھاؤ، یا اپنے باپ دادا کے گھروں سے، یا اپنی ماں نانی کے گھروں سے، یا اپنے بھائیوں کے گھروں سے، یا اپنی بہنوں کے گھروں سے۔ موج ہو گئی نا، یہ آیت نے سب کے گھر سے کھانا جائز کرا دیا۔ اب یہ نہیں بھائی کے گھر جا رہے ہیں، فون کریں بھائی میں وہ فریج میں سے ایک مینگو کھا لوں، اچھا بھابھی تو پتہ نہیں کدھر ہیں، مجھے پیاس لگی ہے، میں پانی پی لوں۔ کھائیے، بس وہ کھائیے جو ان کے سامنے بھی کھا سکتے ہیں، یہ نہیں کہ پتہ چلے کہ ان کے سامنے نہیں تو بعد میں کھا لے۔ میں کہتی ہوں ہمارا دین جو ہے نا واقعی گھل مل کے رہنا سکھاتا ہے، کٹے کٹے لیے دیے برگر فیملی نہیں ہے کہ میاں بیوی اور دوسرا کوئی بھی نہیں ہے، یہ جو ہے سوسائٹی کو ہم نے رنگ دیے نا ویسٹ کی سوسائٹی سے، اس سے ہماری نسلیں بگڑی، اس سے ہمارے بچیوں کے گھر خراب ہو رہے، برداشت تو رہی نہیں۔ میں پورے شعور سے ایک جملہ بولنے لگی ہوں کہ 90% جو گھر ٹوٹتے ہیں نا، اس میں سے بھی آپ کہہ لیجئے کہ 60% گھر صرف برداشت نہ ہونے کی وجہ سے ٹوٹتے ہیں، اور جو 40% ہے وہ مردوں کی اور عورتوں کی بے حیائی یا بدکاری یا غلط چیزوں میں انوالومنٹ ہے۔ بچیوں کو مل کے رہنا سکھائیں گھروں کے اندر، آگے صورت نے اس میں بھی بات آئے گی فرقان میں بھی، تو یاد رکھیے گھل مل کے رہنے میں مزہ ہے، شرط یہ ہے کہ آپ اپنی لمٹس میں رہیں۔ اکیلا بندہ کیا ہے، سر میں درد ہے کوئی دوا دینے والا نہیں، بھوک لگی ہے کوئی کھانا نہیں پوچھ رہا، پیاس لگی ہے کوئی کچھ کر نہیں رہا، آپ کو باہر جانا ہے کوئی لے کے نہیں جا رہا، یہ کوئی انسان ہے؟ انسان انس کے ساتھ ہے، شرط یہ کہ ان ساری لمٹس کو ساتھ رکھیں جو اللہ تعالیٰ نے دی ہیں۔ خیر آئیے کچھ اور لوگوں کے گھروں سے کھاتے ہیں، اپنی پھوپھیوں کے گھروں سے، یا اپنے ماموں کے گھروں سے، یا اپنی خالاؤں کے گھروں سے، یہاں سے آپ سارے رشتے بھی تو یاد کر سکتے ہیں۔ یا پھر ایک بڑا ہی کڑوا جملہ دل میں آ گیا، بول دوں، جو بچہ زنا سے پیدا ہوا وہ کیا کرے اس آیت پہ، نہ اس کی خالہ، نہ پھپھو، نہ ماموں، اس کو تو پتہ ہی کوئی نہیں ہے، जो सिंगल मदर्स हैं बेचारियाँ बच्चों को लेके, वो कहाँ इन बच्चों के, फूफियों के घर जाते हैं बच्चे जो सिंगल मदर्स होती हैं, जिनके बच्चे हों, जिनके बाप नहीं पूछते उनकी फूफियाँ पूछेंगी, दादियाँ पूछेंगी। अल्लाह ताला सब को सीधी सोच दे दे, इस्लाह कर दे, अल्लाह हमारी सोसाइटी की इस्लाह कर दे और ये टूटे हुए घरों को जोड़ दे। घर बने तो हमेशा के लिए बने, टूटने वाले रिश्ते ना अल्लाह बनाए, या इन घरों से जिनकी कुंजियाँ तुम्हारी सुपुर्दगी में हो। अब जो आपको चाबी दे गया आप खा सकते हैं, क्या खा सकते हैं जाके, फ्रिज में टमाटर था, ज़रूरत थी, फ्रिज जाके पूछ लें मैं ले लूँ, ले लीजिए, बाद में दे भी दें। अब ये नहीं कि चाबियाँ ले लें लोगों की और आप अपने घर में कुछ रखें ही ना कि उधर से जाके ले आऊँगी। बवक्ते ज़रूरत जो किसी के सामने कर सकते हो उसके बाद भी कर लो, कोई हर्ज की बात नहीं, या अपने दोस्तों के घरों से भी, इसमें भी कोई हर्ज नहीं कि तुम लोग मिलकर खाओ या अलग अलग। लोग कहते देखा आ गई ना मिक्स गैदरिंग, ये लोग आपको पता है उल्टी सोच होती है ना लोग इस आयत को किस पे पेश करते हैं। देखो कुरान कह रहा है मिलकर खाओ या अलग अलग खाओ, यानी सारी औरतें मर्द मिलकर सब एक जगह खाओ, ये देखो सेग्रीगेशन की बात करते हैं। और फिर ऐसे कड़वे जुमले, अगर सेग्रीगेशन करनी है तो हज में सेग्रीगेशन करो, अगर तुम्हें मिक्स गैदरिंग नहीं चाहिए तो तवाफ को अलग कराओ। अल्लाह के बंदो लाखों करोड़ों लोग होते हैं उस तवाफ में, कभी आपने आज तक कोई एक बुरा वाक्या सुना, कभी एक सुनी कि किसी की, और कभी करे तो वहाँ से पीछे से शुरते होते हैं उसको चपत मारते हैं, ये खुद देखा हुआ वाक्या किसी ने सुनाया, वहाँ तो दिल में कोई ऐसे ख्याल आते हैं। आप अपनी ज़रा मिक्स गैदरिंग और आंटीज और अंकल और भाभी और फुलाँ और वहाँ दाएँ और जो वहाँ से गंदे ताल्लुकात शुरू हो जाते हैं उसको देखें और तवाफ को उससे जोड़ेंगे, तो ये इसे ये मुराद नहीं है। इसे मुराद ये कि कभी अकेले भी खाना पड़ता है घर वालों को, अकेले तो खा लो लेकिन मिल के खाओ तो उसमें बरकत है। और उसके बाद फरमाया अलबत्ता जबकि तुम घरों में दाखिल हो तो अपने लोगों को सलाम किया करो, दुआ खैर अल्लाह की तरफ से मुकर्रर फरमाई हुई बड़ी बाबरकत और पाकीज़ा। घर में जाते ही क्या करें, अस्सलामु अलैकुम, और आगे से जवाब आ जाए तो घर से भाग जाए जी। फरिश्ते होते हैं वो जवाब देते हैं, जिन्नात भी जवाब देंगे, और अगर घर में कोई बेचारा कोने में छुपा बैठा तो वो भी जवाब दे के कॉन्शियस हो जाएगा कि आप आ गई हैं तो मैं उठ जाऊँ। तो बहरहाल ये कि एक अच्छा तरीका है सलाम करने से बरकत होती है। इसी तरह अल्लाह ताला तुम्हारे सामने आयात बयान करता है, तवक्को है कि तुम समझ बूझ से काम लो। मोमिन तो वो हैं, अब आखिरी रुकू जिसमें इज्तमाई कामों की बात है। कैसे मोमिन तो वही हैं जो अल्लाह और उसके रसूल को दिल से माने, जहाँ वन लिख लें नंबर वन फर्स्ट स्टेप ईमान का, अल्लाह और उसके रसूल को दिल से माने। वो कहते हैं ना कि ज़ुबान ने कह भी दिया ला इलाहा तो इल्लल्लाह, क्या हासिल, दिलो निगाह मुसलमान नहीं तो कुछ नहीं। तो पूछिए क्या मैं दिल से अल्लाह को अपना खालिक मालिक हाकिम और वो सारी सिफात जो अल्लाह की हैं और रसूल को वाकई हादी और राहबर और मुर्शद मान चुकी हूँ, अल्हम्दुलिल्लाह। तो आगे चलिए, और जब किसी इज्तमाई काम के मौके पर रसूल के साथ हों तो इससे इजाज़त लिए बगैर ना जाएं। जो लोग तुमसे इजाज़त मांगते हैं वही अल्लाह और उसके रसूल को मानने वाले हैं। फिर जब वो अपने किसी काम से इजाज़त मांगे तो जिसे तुम चाहो इजाज़त दे दिया करो, और ऐसे लोगों के हक़ में अल्लाह से दुआ मगफरत करो, अल्लाह ताला यकीनन गफूर रहीम है। कितनी वाज़े आयत है, कोई इसकी तफसीर की ज़रूरत है? बग़ैर इजाज़त लिए जाना इज्तमाई काम में ये जुर्म है। क्यों, आपको पता है मैं अक्सर इस चीज़ पर सोचती रहती हूँ कि कबीरा गुनाहों में एक गुनाह क्या है, मैदान जंग से भाग जाना, ये कबीरा गुनाह है, यानी इस पे पकड़ के हद लगती है तो लगा दे अगर इंसान को, अगर कोई कही गई हो। वजह क्या है, ऐसे शख्स ने लोगों को रिस्क पर डालकर अपनी जान बचा ली, ऐसे ही हुआ ना, जब वो जो निकल गया मैदान जंग से तो दुश्मन आ जाएगा ना। जिसको अल्लाह किसी दीन के काम की तौफीक दे उसके लिए वो जगह किसी मोर्चे और किसी जंग के मैदान से कम नहीं होती। जैसे मैदान जंग में दुश्मन आ जाते हैं ना और वो जान ले जाते हैं, इसी तरह जब आप मैं किसी इज्तमाई काम पे बैठे, मतलब मैं अपने पे लेती हूँ कि आप सब मेरी आस रख के इधर आके बैठे और मैं ही ना हूँ, मैं लेट आ जाऊँ, तो आप सबको मैंने धोखा दिया। लेकिन बहुत सारे आपके जहनों में से क्वेश्चन उठेंगे, तो आप में से कई लोग सोचेंगे कि हम आज क्यों आए। जब मैं अपनी अपॉइंटेड प्लेस पर नहीं होती, बग़ैर इजाज़त के मैं उस जगह को छोड़ देती हूँ, तो मैं उस वक्त उस खैर से महरूम हो जाती हूँ और दूसरों का दीन पर ट्रस्ट नहीं रहता, क्वालिटी ख़राब होती है, एक्सीलेंसी जो है नीचे जाती है। तो इस वक्त मैं भी अपने लिए दुआ करूँ, और यकीन करें ये चीज़ इंसान को भगाती है। घंटों के सफ़र करके इंसान अपनी जगह पे पहुँचता है और बग़ैर पानी का घूंट पिए काम शुरू कर देता है, क्योंकि लोगों को बताया हुआ है, टाइम दिया हुआ है, वक्त दिया हुआ है। तो नियत कीजिए, ये हैं वो लोग जिनकी जॉब्स कभी नहीं छुटती, फिर दिन ब दिन अल्लाह वो उनकी हिदायत को भी बढ़ाता है। और सिर्फ इसलिए कि हमें किसने पूछना है, इजाज़त तो बड़ी दूर की बात है, लोग तो बताने को इजाज़त कहते हैं, बताना इजाज़त नहीं होती, वो तो खुद ही पता लग गया आप नहीं हैं। तो अपने लिए नियत करें हम सब, और जहाँ जहाँ जो साथी सुन रहे हैं, जहाँ जिसको अल्लाह ने अपने दीन के काम पर चुना हुआ है, अगर आपको कोई ज़िम्मेदारी दी जाए तो आप उसको अपनी फ़र्ज़ नमाज बनाएं। मैं अक्सर लोगों को कहती हूँ अपने आप समेत کہ یہ ہماری نماز ہے، یہ قضا ہو گئی تو پوچھو گی، اس کو لیٹ کیا تو پوچھو گی، اس میں سے کچھ رکھتے کم کر دی، وقت کم کر دیا، جلدی چلے گئے، جلدی آ گئے، لیٹ چلے گئے، کچھ بھی کیا، یہ سب چیزیں ہماری اس چیز پہ اثر انداز ہوتی ہیں۔ پھر دیکھیں نبی کو کیا کہا کہ اگر کوئی اجازت مانگے تو باپ بھی یہ نہ کر لیں کہ دینی نہیں اجازت، آپ کیلکولیٹ کیجئے، واقعی ان کی اجازت والی بات ہے، کوئی آلٹرنیٹ دے دو، کوئی بتا دو۔ آپ دیکھیں کہ ہم سب انسان ہیں، اور یہ چیز سمجھ لیجئے یہاں تھوڑی سی، کیونکہ سورۃ نور کا موضوع اجتماعیت ہے، ہم سب کا یہ کام ایک دو دن کا نہیں ہے، فار لائف ٹائم کام ہے، اور اللہ ہمیں آخری دن تک بھی اسی کام میں رکھے جس پہ اللہ نے ہمیں لگا دی ہے۔ یہ ٹائم بینگ کام نہیں ہے کہ چلو ایک سال کا کورس ہے، چھ مہینے کا کورس ہے، پانچ کے، کچھ لوگ ہوتے ہیں وہ کرتے ہیں اپنے لیے، لیا چلے کہ جا کے اپنی زندگی میں کھو گئے، وہ جانے ان کا رب جانے کہ آگے ان کو کیا چاہیے اور وہ کیا کر رہے ہیں۔ لیکن جو لوگ اس نیت سے کام کرتے ہیں نا کہ ہم نے دوسروں کو فائدہ دینا ہے، تو پھر اس کی تو کوئی اینڈنگ نہیں ہے۔ دورہ قرآن ختم ہوگا، دوسرا شروع ہو جائے گا، دوسرا ہوگا، تیسرا ہوگا، تیسرا ہوگا، چوتھا ہوگا، اللہ نہ کرے کوئی ایک بھی دن خالی ہو۔ ہم تو عید کے دن بھی کچھ نہ چھوٹا موٹا کر ہی لیں تو ہمیں خوشی ہوتی ہے کہ یہ خوشی کا دن بھی کیوں الگ ہو، رائٹ؟ لیکن جب ہم اس طرح کے کام میں آ جائیں تو پھر رولز اینڈ ریگولیشنز کو ماننا ہم اپنے اوپر فرض کریں، اور دنیا کا ہر کام ایسے ہی چلتا ہے۔ اب یہ جولائی پورا دیکھیے گا چھٹیوں کا آئے گا، لیکن جو جاب پہ ان کو ایکسٹرا ورک بھی کرنا پڑتا ہے نا، سسٹم پہ چل رہا ہے نا، ضرورت، نیڈ اکارڈنگ ٹو۔ تو یہ سسٹم اسلام کے اندر آ جائے تو میں کہتی ہوں اسلام کے پاس تو ہے ہی بڑی خوبصورتی، یہ تو انگلش، اردو، کیمسٹری، فزکس، بایولوجی، زولوجی سکھا رہے ہیں نا ان اصولوں پہ لے کر، بڑی بڑی یونیورسٹیز چلا رہے ہیں، جو حق آپ کے میرے پاس ہے اس کو ذرا لے کر تو آئیں سسٹم پہ، تو پھر دیکھیے کہ نور نلا نور، یہ ہے روشنیوں پہ روشنیاں، اور اللہ تعالیٰ سب سے زیادہ مجھے ان باتوں پہ عمل کی توفیق عطا فرمائے۔ مسلمانوں اپنے درمیان رسول کے بلانے کو آپس میں ایک دوسرے کا سب بلانا نہ سمجھ بیٹھو۔ لیڈرشپ، امامت، امیر، رسول تمہارے جیسا نہیں ہے، ہے انسان لیکن اس کا مقام فرق ہے۔ اتنا کیجول نہ لو کہ جیسے کسی نے ایک دوسرے کو بلایا اور آپ نے کہا اچھا تھوڑی دیر سے آتی ہوں، اچھا ابھی نہیں آتی، اچھا بعد میں آؤں گی، نہیں، وہ اللہ کا رسول ہے، ان کا مقام ہے۔ دیکھیے کہتے ہیں کہ جن کے درجے ہیں سوا ان کی مشکلیں ہیں سوا، اللہ تعالیٰ نے یہ فطرت کا نظام رکھ دیا ہے کہ جن کو اللہ تعالیٰ ذمہ داریاں بڑی دیتا ہے نا، پھر ان کو کچھ سینکشنز بھی دیتا ہے۔ تو بعض دفعہ کچھ ایسے اکا دکا واقعات سامنے آئے جس کی وجہ سے یہ آیتیں نازل ہونی پڑی، ادروائز صحابہ ایسے نہیں تھے، ان کے بارے میں تو لوگوں کی گواہیاں موجود ہیں کہ اللہ کے نبی کی ایک آواز پہ سب اٹھ کے چل پڑتے تھے، آپ کے وضو کے پانی کو زمین پہ نہیں گرنے دیتے تھے۔ آپ کے اگر اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک موقع پہ صحابہ کو دیکھا کہ پڑاؤ ڈالا اور ایسے ایسے بکھر کے بیٹھ گئے، ٹولیوں میں بیٹھ گئے، سفر کے دوران جہاں بھی اسٹے اوور ہوتا، اسٹاپ اوور ہوتا ہے، تو آپ نے جا کے مائک پہ کیا کہا ہوگا، مائک تو نہیں تھا، ممبر پہ کہا نا، آپ نے کہا کہ ساتھیو اس طرح بکھر بکھر کے نہ بیٹھو، شیطان کو موقع ملتا ہے۔ اور بات بڑی سچی ہے، آپ سارے ٹرپ پہ گئے، تھوڑے ادھر بیٹھ گئے، تھوڑے ادھر بیٹھ گئے، ادھر بیٹھ گئے، دل خراب ہوگا دوسروں کا، کوئی کہے گا شاید ہماری باتیں کر رہے ہیں، کوئی کہے گا شاید کھانا کھا رہے ہیں ہمیں نہیں دینا چاہ رہے۔ کہا سارے جب بھی سفر میں کہیں رکو تو اکٹھے بیٹھو، آپ پتہ نیکسٹ ٹائم کیا ہوا، جب اگلا اسٹاپ اوور ہوا وہ سب صحابہ ایسے جڑ کے ایک جگہ بیٹھے کہ اگر ان کے اوپر ایک چادر ڈالتے تو سارے اس میں آ جاتے۔ اللہ ہمیں ایسی اطاعت دے دے، اللہ مجھے آپ کو ایسا بنا دے کہ بس بات سن کر مان جائیں، بہت لمبی تقریر کی بات کی تو ضرورت ہی نہ ہمیں پڑے۔ پھر ایک اور مسئلہ جو اجتماعی کاموں میں ہوتا ہے، قد یعلم اللہ الذین یتسللون منکم لباسا، اللہ ان لوگوں کو خوب جانتا ہے جو تم میں سے ایسے ہیں کہ ایک دوسرے کی آڑ لیتے ہوئے چپکے سے سٹک جاتے ہیں، ایک دوسرے کی آڑ کیا، چھپ کے بیٹھتے ہیں پیچھے تاکہ ذرا سا موقع ملے تو نکل جائیں، ذرا تھوڑا سا باہر ایک چکر لگا آئیں گے، تھوڑا سا پانی پی آئیں گے، تھوڑے سے فون چیک کر آئیں گے، میسج چیک کر آئیں گے، باتھ روم میں جائیں گے اور ٹوائلٹ کے بہانے اس طرح کچھ تھوڑا وقت گزار آئیں گے، پھر واپس آ جائیں گے۔ یہ چیز پسند نہیں کی اللہ کے نبی نے، کہا کہ ایسا نہ کرو، رسول کے حکم کی خلاف ورزی کرنے والوں کو ڈرنا چاہیے کہ وہ کسی فتنے میں گرفتار نہ ہو جائیں یا ان پر دردناک عذاب نہ آ جائے۔ خبردار رہو، زمینوں آسمانوں زمین میں جو کچھ ہے وہ اللہ کا ہے، تم جس روش پر بھی ہو اللہ اس کو جانتا ہے، یعنی اگر کوئی ایسا نہیں کرتا تو وہ غم نہ کرے، الحمدللہ وہ ٹھیک ہے تو اللہ کو پتہ ٹھیک ہے۔ اللہ تعالیٰ ایسا نہیں کرتا کہ کسی نے ایک کیا کام اور ایک نے نہیں کیا تو ان کو برابر کر دے، ایسا نہیں ہے۔ جہاں غلط کام کرنے والوں کو پوائنٹ آؤٹ کیا اللہ نے تو وہاں اچھے کام کرنے والوں کی تعریفیں بھی کر دیں۔ پھر فرمایا جس روز لوگ اس طرف پلٹیں گے وہ ان کو بتا دے گا کہ وہ کیا کچھ کر کے آئے، اور وہ ہر چیز کا علم رکھتا ہے، اس کو سب کچھ پتہ ہے، مجھے آپ کو پتہ ہو نہ ہو اس کو سب کچھ پتہ ہے۔ تو اللہ تعالیٰ سے دعا ہے کہ پوری سورت پہ اوپر عمل کرنے کی توفیق عطا فرمائے۔